नमस्कार, कार्यक्रम नाली बेलीमा यहाँहरूलाई हार्दिक स्वागत छ। म सुरेन्द्र पालपाली। यो रेडियो कार्यक्रम प्रत्येक हप्ताको बिहिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म आधी घण्टा सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी सफलता, परिश्रम, चुनौती र अवसरसँगै जीवनका भोगाईले दिएको सिकाइका बारेमा कुरा गर्छौँ। खास गरी हरेक व्यक्तिसँग केही न केही सोचाइ, स्थिति, परिस्थिति हुन्छ। म तपाईँ लगायत सबैमा आआफ्नो काम, कर्तव्य र दृष्टिकोण रहेका हुन्छन्। तपाईँ हाम्रै जीवनको उकाली ओह्रालीबाट उठेका कुराहरूले हामी सबैका लागि मार्गदर्शन अनि प्रेरणाको स्रोत बनोस् भन्ने हेतुले तयार पारिएको रेडियो कार्यक्रम हो नाली बेली। आउनुहोस्, अब ढिलो नगरी आजको नाली बेली कार्यक्रम सुरु गर्न यहाँहरूबाट अनुमति माग्दै
आजको रेडियो कार्यक्रम नाली बेलीमा उहाँले गरेका अनगिन्ती कामहरू, उहाँले भोगेका भोकाइहरूको कथा व्यथासहित आजको रेडियो कार्यक्रम नाली बेली सुरु गर्दैछौँ। स्वागत छ यहाँलाई कार्यक्रम नाली बेलीमा।
नमस्ते, म निरा जैरु, नेकपा एमालेको वैकल्पिक केन्द्रीय सदस्य।
पार्टीभित्र पाउनुभएको स्थानलाई कसरी हेर्नुहुन्छ यहाँले?
एकदम यहाँले महत्त्वपूर्ण सिङ्गो, सुदूरपश्चिमको दलित समुदायको महिलाको तर्फबाट मात्रै नभएर देशभरि सिङ्गो दलित समुदायको महिलाको तर्फबाट नेकपा एमालेको केन्द्रीय सदस्यमा म निर्वाचित हुँदा त्यसको प्रतिनिधित्व भएको महसुस गरेकी छु। सबैभन्दा पहिला त नेकपा एमालेको विधानलाई मैले व्यक्तिगत हिसाबले सम्मान गर्नुपर्छ। अहिले पनि नेकपा एमालेको विधानले नै जब उत्पीडित जाति समुदायका मान्छेहरूलाई सङ्गठित गर्ने र राजनीतिक प्रशिक्षण दिने, राजनीतिक सङ्गठनमा समावेश गर्ने भएका कारणले गर्दा त्यसमा अब विभिन्न ठाउँबाट देशभरिका दलित समुदायका व्यक्तिहरू सङ्गठित हुनुभएको छ। त्यसमध्येको म पनि एकजना हो। मैले डडेलधुरा जिल्लामा नेकपा एमालेको निर्वाचित उपाध्यक्ष भएर एक कार्यकाल पार्टीमा पनि जिल्लामा रहेर काम गरेकी छु। अनि म सङ्घ अखिल नेपाल महिला सङ्घमा सचिव भएर, उत्पीडित जाति मुक्ति समाजको जिल्ला संयोजक भएर विभिन्न समयमा मैले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भएर अञ्चलको नेतृत्व गर्ने मौका पाएकी छु। त्यो अवसर भनेको एउटा त मेरो आफ्नो लगन, मेरो राजनीतिक प्रतिको झुकाव, र अर्कोमा म स्पष्ट कहाँनिर हो भने मैले लामो समय राष्ट्रिय दलित नेटवर्कको नामबाट र विद्यार्थी जीवनैबाट पनि दलित विद्यार्थीहरूलाई समाजले हेर्ने दृष्टिकोण फरक छ, त्यसका निम्ति केही आन्दोलनका रूपमा काम गर्नुपर्छ भनेर म त्यसरी पनि सङ्गठित रूपमा दलित अभियानका निम्ति काम गरे। तर पछि जब 46 सालको जनआन्दोलन भयो, जब बहुदलका निम्ति म टिकापुरको कैलालीमा जन्मिएर हुर्किएँ, मेरो बुवा नेकपा एमालेमा हुनुहुन्थ्यो त्यतिखेर, त्यसमा भएको कारणले र मलाई पढाउने गुरु हुनुहुन्थ्यो रत्नप्रसाद सञ्जाल पर भएर, उहाँले हामीलाई त्यतिखेर नै नेकपा एमालेको दृष्टिकोण, नेकपा एमालेको विचारसँग एक किसिमले स्पष्ट रूपले हामी गाँसिस म आफू गाँसिसकेकी भएका कारणले गर्दा पनि नेकपा एमाले दलित समुदायको पीडाका निम्ति सङ्गठित हुनुपर्छ भन्ने त लागेको थियो। तर विद्यार्थी कालमै पनि के भइसकेको थियो भने विभिन्न विचारहरूमा समूह बनाउन त सकिन्छ, राजनीतिक विहीन भएर कुनै पनि विचारले श्रेष्ठता पाउँदैन भनेका कारणले गर्दा पनि नेकपा एमालेसँग आबद्ध हुन पुगे। त्यसको फलस्वरूप मैले 48 साल फागुन 2 गते डडेलधुरामा विवाह भयो, 49 सालदेखि अखिल नेपाल महिला सङ्घमा आबद्ध भएर राजनीतिक जीवन डडेलधुरामा पुनः सुरु गरे। विद्यार्थी कालमा केही थोरै समय भए पनि कैलालीको टिकापुरमा बसेर गरेकी थिए। 48 को विवाह पश्चात राजनीतिक जीवनको सुरुवात गरे। हजुर,
भनेपछि कैलालीमा जुन तपाईँलाई एउटा पार्टी प्रति झुकाव थियो त्यो चाहिँ डडेलधुरा जिल्लामा आएपछि अझ बढी तपाईँलाई भनौँ काम गर्ने मौका पनि पाइयो र काम गर्न चाहना पनि बढी भएको अवस्था हो त?
हो, एकदम। कैलालीमा एकदम धेरै खुलापन थियो मलाई नेकपा एमालेसँग आबद्ध भएर, किनभने मेरो बुवा मोहनसिंह परियार राजनीति गर्नुहुन्थ्यो, नेकपा एमालेमा आबद्ध हुनुहुन्थ्यो। म मैले भने अखिल नेपाल महिला सङ्घको सानो भेला हुन् भएको थियो, 5 नम्बर वडाको भेलामा म पुगेकी थिएँ। अनि अब अनिल विक, दाई आज हामी माझ हुनुहुन्न, उहाँले मेरो पारिवारिक मेरो माइतीको मेरो ब्याकग्राउन्ड बुझेपछि यसरी काम सुरु गर्नुपर्छ भन्ने सल्लाह दिनुभएको थियो। म उहाँको सल्लाह अनुसार नै हुन्छ भनेर अखिल नेपाल महिला सङ्घमा काम सुरु गरेर मैले डडेलधुरामा पनि नेकपा एमालेको राजनीतिक जीवन सुरु गरेकी थिएँ। जीवनभरि उत्पीडनमा रहेको समुदाय र डडेलधुराको कुरा गर्नुहुन्छ भने सामुदायिक वन उपभोक्ता समूहमा रहेर म सचिव भएर काम गर्दा पनि साँच्चै पानी चल्दैन थियो। कतिपय ठाउँमा माइनट मैले लेखेर अर्काको हातमा टाढाबाट फ्यालेर पनि त्यो माइनट साइन गराएको महसुस भएका कारणले क्लियर रूपले राजनीति गर्छु भनेर म लागेकी सकेकी थिएँ। त्यसैले अब वातावरणको कुरा गर्नुहुन्छ भने कैलालीकै जतिको डडेलधुरामा अलिक कम थियो, तर म राजनीति गर्छु त्यसपछि अब नेकपा एमालेमा काम गर्छु भन्ने एक किसिमले सोच बनाइसकेको हुनाले अलिकता अवरोध बाधा अवरोध त भयो, तर पनि काम त गरिरहे।
तर कतिपय महिलाहरू अहिले पनि जसरी दलित महिलाहरू अगाडि आउनुपर्ने पार्टीभित्र, त्यो आउन नसक्नुको कारण के लाग्छ तपाईँलाई?
सबैभन्दा महत्त्वपूर्ण कारण भनेको आर्थिक रूपमा विपन्न हो। जसको घरमा दुई छाक टार्नलाई नै समस्या हुन्छ उसको घरमा राजनीतिक मात्रै होइन सामाजिक कुनै पनि कारणमा संलग्नता हुँदैन, भरसक पुरुषको पनि हुँदैन जस्तो लाग्छ मलाई। जसलाई पाँचजनाको परिवारलाई साँझ बिहान छाक्के टार्ने भन्ने किसिमले राज्यले अहिलेसम्म सिलाइका पेसा भएको मान्छेको, सुनको पेसा भएको मान्छेको सर्टिफिकेट दिने, त्यो सर्टिफिकेटको आधारमा लोन दिने सिस्टम नगर्दासम्म दलित समुदायले अँगाएका पेसा त लावारिस छन्। आर्थिक रूपमा जबसम्म सम्पन्न हुँदैन मान्छे, सौभाग्यवश भन्नुहोस् म नगरपालिकामा छु, मेरो घर र नेकपा एमालेको पार्टी कार्यालय भनेको 5 मिनट पनि टाढा पर्दैन। त्यो कारणले म सक्रिय हुन सके हुँला विभिन्न छ। यहाँदेखि काठमाडौँ पुगेर एउटा मिटिङ बस्दा कति आर्थिक रूपले सधैँभरि सकिन्छ? या त पार्टीले राजनीतिक गर्ने महिलाका पुरै फ्यामिली त भन्न सक्दैन म, बाल बच्चाहरूलाई शैक्षिक योग्यताका निम्ति सहयोग गर्न सक्नु पर्यो, या अन्य कुनै सहयोग गरिएन भने विपन्नताका, मैले फेरि पनि भने सामाजिक रूपमा पछाडि परेका छन्, जातीय रूपमा अहिले पनि पछाडि परेका छन्, त्यस्तो समुदायका महिलाहरू सक्रिय भएर राजनीति गर्छु भनेको त फलामको चिउरा चपाउनु हो। किन भन्नुहुन्छ भने धेरै टाढा जानु पर्दैन। जोगबुढाका दिदी बहिनीहरूले डडेलधुराको कुनै पनि पार्टी, नेकपा एमाले मात्रै होइन, नेपाली कङ्ग्रेस, जनमोर्चा या एकीकृत माओवादीको एउटा बैठकमा आउनु पर्यो भने जोगबुढादेखि डडेलधुरा आउँदा मलाई लाग्छ 1500 बराबर अपडाउनको आउने जाने र खाना खर्चको लाउँछ। त्यो महिलाले त्यो खर्च पाउँछ कि पाउँदैन? सक्रियता त त्यो आधारमा हुन्छ नि। र अर्को कुरा शैक्षिक हिसाबले पनि के हुन्छ भने प्राय जसो अब आर्थिक कारणले भनौँ, अहिले पनि नचाहेर होइन नसकेर हो भन्ने लाग्छ मलाई, हाम्रो समुदायमा छोरीहरूलाई पढाउने या अब धेरै किनभने रूपाल, भागेश्वर, जोगबुढा, बेलापुर सबैतिर घुमेकी छु म, होइन आर्थिक अवस्था साह्रै कमजोर छ, खानालाई नै नपुगिसकेपछि शिक्षा दिन्छु भनेर कल्पना गरेर मात्रै पुग्दैन। त्यो कारणले गर्दा पनि दलित महिलाहरूलाई साह्रै गाह्रो छ। त्यसको दोषी म अहिले केन्द्रीय सदस्य भएका कारणले होइन, मैले हिजो शैलेश्वरी आन्दोलनमा म कुटाई खाएको मान्छे समेत हुँ। मन्दिर प्रवेश गर्न जाँदा 63 साल भदौको 21 गते कुटाई समेत खायौँ, हामी बाँच्यौँ र आज यहाँको बिचमा गफ गरिरहेछौँ। राष्ट्रिय दलित नेटवर्कको केन्द्रीय उपाध्यक्ष भएर त्यतिखेर म कार्यवाहक अध्यक्ष थिएँ, मेरो नेतृत्वमा देशभरिका दलितहरू हुनुहुन्थ्यो, प्रवेश गरेका छौँ। यस्तो अवस्थामा म अहिले सोचिरहेकी छु, मैले एउटा परिवेश पाएँ, मैले सबैभन्दा राम्रो साथी भन्नुहोस्, श्रीमान भन्नुहोस्, या एउटा सामाजिक बुझाइ राख्ने व्यक्ति भन्नुहोस्, मैले त्यस्तो श्रीमान पाएँ। मलाई लाग्छ मलाई राजनीतिक हिसाबले धेरै साथीहरूले नेकपा एमालेको, किनभने नेकपा एमाले डडेलधुरामा साँच्चै म धेरै जुनियर थिएँ, म नेकपा एमालेको उपाध्यक्षमा निर्वाचित हुँदा मलाई आफैलाई पनि अप्ठ्यारो महसुस भएको थियो, तर 62-63 जनआन्दोलनको जुन मेरो भूमिका थियो, म गिरफ्तार भएकी थिएँ, मैले भूमिका निभाएकी थिएँ, त्यो देखेर 64 मैले फ्याट्टै उपाध्यक्षमा निर्वाचित भएकी थिएँ, मलाई सङ्गठनले स्वीकारेको थियो, र त्यसपछि अरू थप जिम्मेवारीका कारणले गर्दा मैले मेरो राजनीतिक मेरो सामाजिक अवस्थालाई क्लियर बनाइसकेकी थिएँ। तर सबै दलित महिलाहरूले त्यो अवस्था पाउँछन् भन्ने लाग्दैन मलाई, किनभने अहिले पनि चुलो के बाल्ने भन्ने समस्या छ दलित महिलालाई। त्यति मात्रै होइन, सिङ्गो दलित समुदायको पेसा पलायन भइरहेको छ। अहिले बजारमा सस्तो कपडाहरू भनौँ, एकदम अहिले बजारीकरण यस्तो भइसक्यो भने सबै पेसाहरू दलितका पलायन हुने डर भइसकेका कारणले हो, सुरक्षित छैनन्। त्यस्तामा आर्थिक रूपमा सम्पन्न भएर एउटा दलित महिलाले सङ्गठित रूपमा राजनीति गर्न गाह्रो हो, असम्भव चाहिँ होइन। असम्भव किन होइन भने हामी सबै पार्टीका या दलित समुदायका महिलाहरू बसेर संयुक्त रूपमा अब पार्टीसँग छलफल गर्नुपर्छ राजनीति, किनभने सबै नीतिको माउनीति राजनीतिको हो भने म अघि कुरा गर्दै थिएँ, शैलेश्वरी मन्दिर प्रवेश गरेर फर्क्यौँ, हामीले कुटाई खायौँ, हामी आएर राजपुरमा लुक्यौँ र केही साथीहरूले बचाउनु भयो। त्यसपछिको त्यति ठुलो घटना जो देशभरि चक्का जाम भयो, पद्मलाल विश्वकर्मा देखि सबै साथीहरू काठमाडौँमा गिरफ्तार हुनुभयो, तर त्यो घटनालाई 64 सालको त्यो घटनालाई सम्झौतामा मिलाइयो डोटीमा। सामान्य जुन नेपालको पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री भए र छुवाछुत मुक्त राष्ट्र घोषणा गरेका कारणले डोटीका दलितहरूले शैलेश्वरी मन्दिर प्रवेश गरेका थिए, प्रवेश गरेर कुटाई खाएका कारणले गर्दा त्यसको विरोध स्वरूप हामीले मन्दिर प्रवेश गरेका थियौँ। तर त्यो सामान्य रूपमा कसरी मिलाइयो भने त्यो सामान्य मान्छे मन्दिर पस्नु दलित समुदायको पनि गल्ती थियो भनेर मिलाएका कारणले कता कता मलाई एकदम बढी छटपटी भएको थियो। त्यो कारणले अझ ममा के बुझाइ भएको थियो भने राजनीतिकै रूपमा सक्रिय भइएन भने समाजले पचाउँदैन एउटा समुदायलाई, र राजनीतिकले कुनै कुरा निर्णय गरेन भने सधैँभरि एनजिओले गरेका निर्णयले पनि पचाउँदैन भनेका कारणले गर्दा पनि म सक्रिय हुँदै गएँ। तर त्यो कारणले मात्रै त्यतिले मात्रै पुग्दैन, अब के पुग्दैन भने राज्यले आर्थिक सामाजिक रूपमा व्यवस्थित बनाउनु पर्छ दलित समुदायलाई। अहिले हेरौँ न, राउटे समुदाय अहिले राज्यले व्यवस्थित गरिरहेको छ, अन्य कुरालाई व्यवस्था गरिरहेको छ, तर मलाई एउटा डर के भइसकेको छ भने अब दलित समुदायहरूको पेसा पलायन भइरहेको छ। अहिले मार्केटमा सिलाइको मलाई लाग्छ त्यति धेरै राम्रो छ जस्तो लाग्दैन, त्यसको ग्यारेन्टी कसले लिने? जोसँग त्यसैसँग जीवन गाँसेर बसेका समुदायको ग्यारेन्टी कसले लिइदिन्छ भन्ने कुरा हेर्नुपर्छ। त्यसको चपेटमा दलित महिलाहरू पनि पर्छन्।
साँच्चैकै भन्नुपर्दा दलित महिलाको रूपमा प्रत्यक्ष निर्वाचनका लागि उम्मेदवारी दिनुभएको थियो भने त्यत्रो साहस गर्दा पनि किन हाम्रो अझै पनि दलित समुदायका मान्छे प्रत्यक्ष रूपमा निर्वाचित नहुन सक्ने रहेछन्? त्यो किसिमको
एकदम यहाँले यस्तो कुरा सोध्नुभएको छ, त्यो भित्रैदेखि मलाई कहाँ कहाँ त्यो कुरा आफैसँग पनि कहिलेकाहीँ हो एकदम धेरै हुन्छ। तर कुरा के रहेछ भने त्यतिखेर मलाई जति बेला म समानुपातिको उम्मेदवार थिएँ, ज्ञानु गहिरे अहिले दिदी मानन्य हुनुहुन्छ, र म थिएँ, दुईवटा कुराको डर भएको थियो मलाई। मैले पार्टीको त्यतिखेरको महासचिव, अहिले पनि महासचिव हुनुहुन्छ, कमरेड ईश्वर पोखरेललाई कुरा गरेकी थिएँ, एउटा त दुईटै दलित महिला एउटै ओडाको नपारिदिनुहोस् भइँदैन होला भन्ने थिएँ। कमरेड त्यस्तो कुराले होइन, पहिचानको निम्ति अगाडि आउँदा हुन्छ भन्ने कुरा गर्नुभएको थियो। सौभाग्यवश यसपालि मैले यो अहिले मलाई 40 वर्ष भयो, 30 सालको जन्म हो मेरो, 40 वर्षमा नेकपा एमालेको केन्द्रीय सदस्य हुनु भनेको म सानै उमेरमा एउटा खुड्किलो पार गरिसकेकी हुँ, होइन? यहाँले त्यो कुरा भन्दा मलाई पनि त्यतिखेर लागेको थियो। धेरै डडेलधुरा जिल्लामा नगरपालिकैभित्रै मेरै समुदायका धेरै या परिवारका नजिकका भनौँ धेरै मान्छेहरू नेपाली काङ्ग्रेससँग आबद्ध हुनुहुन्छ, उहाँहरूले आन्तरिक रूपले सपोर्ट गरे पनि अब खुलेर मसँग नहिँड्न सकेका कारणले दुःख त लाग्यो। तर म के क्लियर भएकी छु भने जहाँनिर आर्थिक रूपको विपन्नता हुन्छ, जहाँनिर सामाजिक रूपको पछौटेपन हुन्छ, राजनीतिक चलखेल हुने र राजनीतिक पछाडि पार्ने पनि त्यहाँनिरै हुन्छ। त्यसैले मलाई अहिले त्यो सामान्य लाग्छ। को भयो भन्दा एकजना दलित समुदायकै अर्को दिदी हुनुभयो, ज्ञानु गहिरे, अब नेकपा एमाले पार्टीले गरेको डिसिजनलाई त म केही पनि भन्न सक्दैन होइन, पार्टीले केही बुझे थियो होला, हुन त उहाँलाई दलित आयोगको पनि 64 माननीय बनाइसकेको थियो, त्यसैले अब थियो होला निरा जैरूको नाम पर्नुको पछाडि पनि पार्टीले केही बुझेरै गरेको थियो होला, अब त्यसपछि पनि होला केही साथीहरूले या केही व्यक्तिहरूले चलखेल गरे हुन सक्छ, जुनियर छ या हिजो अस्ति आएको हो, विभिन्न हुन्छ राजनीतिकमा। तर अब जो यहाँले भन्नुभयो राजनीतिक रूपमा म जिल्लाभरि हिँड्दा त्यतिखेर उम्मेदवार भएर हिँड्दा कति पीडा हुन्थ्यो, कति पीडा भएको थियो, कहीँ माओवादीका पछाडि लाम लागेका छन्, कहीँ कङ्ग्रेसका पछाडि या कहीँ एमालेकै पछाडि, तर सङ्गठित हुने सिस्टमले र विचारको रूपमा जबसम्म मान्छे खारिँदैन, त्यो समुदाय खारिँदैन, परिपक्वता आउँदैन, कसको पछाडि लागेर के गर्नुहुन्छ भन्ने सवाल चाहिँ अहिले पनि छ मलाई। सधैँ जिताएर पठाउनुहुन्छ होइन, भनौँ न यहाँ 23,000-24,000 भोट ल्याउनु भयो शेरबहादुर देउबाले, सधैँ जिताएर पठाउनु भएको छ। फर्किएर हेर्दा यहाँको एसएलसी टप गरेको दलितको बच्चाले होला धेरै कुराका निम्ति देउबासँग, यहाँका व्यक्तिगत लिङ्कका कारणले शेरबहादुर देउबासँग मान्छेहरू जान्छन् होला, हामीलाई यस्तो चाहियो अरू काम मिलाइदेऊ भनेर। तर डडेलधुरा जिल्लाको एकजना दलितको छोरोले एसएलसी पास गरिसकेपछि, राम्रो टप नम्बर ल्याएर पास गरिसकेपछि कुनै टेक्निकल विषयमा पढ्नका निम्ति कहिले सुरुवात गरेको छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण राख्छ। अब यहाँले भन्नुभयो, यहाँले कुरा गर्दै हुनुहुन्थ्यो, तपाईँलाई कस्तो लाग्यो, म घुम्दै जाँदा देखिरहेको थिएँ त्यही गरिबीपन छ, त्यही विपन्नता छ। र एउटा कुरा म के स्वीकार्दैन भने भोटरहरू दलित मात्रै होइनन्, अहिले पनि पहाडी जिल्लामा मुक्त हलियाका नाममा हलियाहरू बसेकै छन्, विभिन्न त्रासमा मान्छे बसेसम्म सबै दलितले हाल्ने मात्रै, सिङ्गो राज्यमा दलितले मात्रै हालेको भोट भए त दलितले मात्रै नदिएर जिते या हारे भन्ने स्वीकारिन्थ्यो। जनसङ्ख्याकै आधारमा कति छन् त दलित, अब त हेर्नुपर्छ, अब यस्ता कुरा चिर्नुपर्छ। त्यसैले विपन्नता छ हामी बिचमा, रोजगारीको अवस्था अप्ठ्यारो छ, अहिले पनि डर र धक छ, त्यो कारणले गर्दा हामीले चाहे जस्तो हाम्रा पछाडि लागिदिने मान्छे अलिक कम हुन्छन्, कम हिटे पनि, अब हाम मेरै पछाडि पनि कम हिटे होइन, तर त्यतिखेर मैले भने नि त्यतिखेर अप्ठ्यारो त लागेको थियो, तर मसिनोसँग आफैमा अब समीक्षा गरेर हेर्दा विभिन्न कारण छन्, मान्छेहरू अब जहाँ गरिब समुदाय छ, जहाँ विपन्नता छ, त्यहाँ बढी राजनीतिक चलखेल हुन्छ र त्यहाँ बाँडिन्छन् पनि मान्छेहरू।
के इम्पावर गर्नुपर्ने बेला आएको छ त, अब के कुरा हामीले दिन सकिरहेका छैनौँ जसले गर्दा दलित समुदाय पछि परिरहेको छ?
अहिले सामाजिक जति पनि दलितका नाममा सामाजिक क्षेत्र खोलेर बसिरहनु भएको नागरिक आन्दोलनका नागरिक आन्दोलनकर्मीहरूको अहिले आवश्यकता छ। सामान्य छन् मान्छेहरू, मैले भने अहिलेसम्म स्पष्ट डडेलधुराकै सदरमुकाममा आएर नेपाली हाम्रो जसरी फर्र नबोल्न सक्ने खालका मान्छे पनि छन्, पूर्वको झापामा पनि त्यो हुन सक्छन्। त्यस्तो अवस्थाका देशभरिका दलित, त्यसपछि दलित महिलाहरूका बारेमा कुरा गर्न सहज होइन। दलित महिलाहरूलाई अहिले हामी पार्टीमा बसेकाले पार्टीभित्र लबिङ बढाउनु पर्छ र सामाजिक आन्दोलनमा लागेकाले के गर्नुपर्छ दलित महिलाका निम्ति, दलितका निम्ति र सिङ्गो सुदूरपश्चिम अब भूगोल क्षेत्रका आधारमा के गर्न सकिन्छ भन्ने कुरा अहिले नै निर्कुल गरेर एउटा साझा त्यसमा समावेश गराउन सकिन्छ, त्योतिर पनि लाग्नुपर्छ।
अनि निराजी जस्तो पार्टीभित्र दलित महिलाका मुद्दा उठाउन कतिको सजिलो अप्ठ्यारो हुँदो रहेछ, यहाँले अहिलेसम्मको लामो समय बिताउनु भयो राजनीतिमा एमाले पार्टीभित्रबाट, दलित समुदायका मुद्दाहरूलाई जब पार्टीभित्र उठाउनु पर्छ त्यति बेला कतिको सपोर्ट हुन्छ यहाँको पार्टी?
नेकपा एमाले उत्पीडित जाति मुक्ति समाजको सङ्गठन गठन गरेर काम त सुरु गर्यो, तर पनि अब यो समाजमा बस्ने मान्छे पनि त नेकपा एमालेभित्र छन् होइन, सामाजिक चरित्र बिना त मान्छे बाँच्दैन, त्यो कारणले गर्दा नेकपा एमालेको विचार राम्रो भएर, नेकपा एमालेको नारा राम्रो भएर मात्रै पुग्दैन रहेछ, नेकपा एमालेको कार्यान्वयन पक्ष कस्तो छ भन्ने कुराका निम्ति अहिले 9 महाधिवेशनबाट केही सुधार भएको छ, राम्रो सुधार भएको छ, जस्तो हामी नेकपा एमालेको 161 जनामा 14 जना व्यक्तिहरू केन्द्रीय सदस्यमा आएका छौँ। मधेसी महिलाको तर्फबाट, म दलित महिलाको तर्फबाट होइन, खुलामा महिलाको तर्फबाट लडेकी थिएँ। किनभने खुलामा 22 जनामा 1 जना महिला दलित समुदायको मान्छे, दलित समुदायको, तर खुलामा 22 जनामा लडेका थियौँ। रामरती राम मधेसी महिलाको तर्फबाट तर खुलामा लड्नु भएको थियो। अनि त्यसरी नै र 8 जना दलितै समुदायको भनेर त्यसरी कोटा नै तय गरेर अहिले 14 जना हामी नेकपा एमालेको केन्द्रीय नेतृत्वमा पुगेका छौँ। र देशको सिङ्गो उसमा हेर्नुहुन्छ भने पनि नेकपा एमाले अहिलेसम्म गरेको अन्य पार्टी भन्दा नेकपा एमाले हिजो पनि 64 पनि कृषि मन्त्री बनायो छविलाल विश्वकर्मालाई, रामप्रीत पासवानलाई देशकै प्रमुख व्यक्तित्व बनाएर, र गुणलक्ष्मी शर्मालाई, शर्मा विकलाई पनि परराष्ट्रको जिम्मा लाएर नेकपा एमाले अन्य पार्टी भन्दा महत्वपूर्ण जिम्मेवारी दलित समुदायलाई दिएको छ। तर अब यतिले मात्रै पुग्दैन, नेकपा एमाले समृद्ध नेपाल र सुखी नेपालीको नारा जुन 9 महाधिवेशनले तय गरेर अगाडि बढेको छ, त्यसको निम्ति सामान्य दलित, अरू चेपाङ होला, राउटे होला, अन्य पनि समुदायको अब घर घरमा पुग्नुपर्छ। अब हुन त समय अनुसार भयो, हिजो एक गाउँ एक रोजगारीको अभियानका कुरा नेकपा एमाले गरेको छ, होइन, त्यो किसिम अब जनताका घर दैलोमा फेरि पनि नेकपा एमाले पुग्न सक्यो भने या दलित समुदायका निम्ति फेरि पनि काम गर्न सक्यो भने नेकपा एमाले हिजो पनि राम्रो हो, तर अझै किन राम्रो गर्नुपर्छ भने, जस्तो यहाँले समावेशीको कुरा गर्नुभयो नि, अन्य समुदायलाई कहिलेकाहीँ रिस उठ्छ होला, रिस उठ्नु स्वाभाविक पनि हो, सधैँ समावेशी भन्छन् आरक्षण खोज्छन्। र मलाई के मन लागिरहेको छ भने हामीलाई पनि सधैँ आरक्षण चाहिएको होइन, अब पार्टीले अब राज्यले आरक्षणको निश्चित समय तोकिदिनुपर्छ। किन तोकिदिनुपर्छ भने अन्य समुदायलाई पनि आरक्षण भीख हो लाग्नु हुँदैन। आरक्षण भनेको सकारात्मक विभेद हो, सकारात्मक विभेद भनेको क्षतिपूर्ति जुन दलित समुदायले, सामाजिक क्षेत्रले हामीलाई क्षतिपूर्ति सहितको यस्तो चाहियो भन्नुको अगाडि भीख मागेको होइन, त्यो भनेको सकारात्मक विभेद गर भनेको। त्यो किन भनेको भने अन्य समुदायका मान्छे शिक्षित पनि भइसके, रोजगारी पनि भइसके र सम्पन्न पनि हुँदैछन्, तर दलित समुदायका मान्छे करोडौंको सम्पत्ति भएको मान्छे पनि पानी नचल्ने भएका कारणले गर्दा उसको सामान्य व्यापार पनि फस्टाउँदैन। त्यो कारणले राज्यले थप क्षतिपूर्ति भनेको लोकसेवा दिँदा अरू मान्छेलाई 10 जना दिन्छ भने दलित समुदायको 15 जना जसरी पनि पास हुनै पर्छ भनेर राज्यले नीति ल्याउनु पर्यो। अनि सुरक्षामा जस्तो भनौँ आर्मी छ, प्रहरीमा भर्ती हुँदा अन्य समुदायको 20 जना भनेको छ भने दलित समुदायको 30 जना हुन्छ, या अन्य समुदायको 10 जना भनेको छ भने दलित तराईको दलित होला, पहाडी दलित होला, होइन, मधेसको दलित होला, सबैलाई मिलाएर 20 जना दलित, किनभने 10 जना स्वसरह भयो, 10-10 भएपछि 20 जना भयो, र 10 जना थप क्षतिपूर्ति भनेको सकारात्मक विभेद गरेर भर्ती लिनु पर्यो। त्यो भइसकेपछि कति वर्ष राख्ने त त्यो अवस्था, 20-30 वर्ष त्यो राख्यौं भने अनि मात्रै समाज समानतामा आउँछ, अनि समावेशी व्यक्तिलाई देखाएर टाउको गनाउनु पर्दैन। त्यसपछि समाज समानतामा आएपछि अनि आरक्षण हटाइदिँदा हुन्छ, अब कुरा आरक्षणका गर्छौ, अन्य मान्छे 15 जना हुँदा 1 जना दलितले बल्ल जागिर पाउँछ, त्यसलाई समावेशी भन्छौँ हामी या त्यसलाई आरक्षण भन्छौँ, होइन, यो भीख कहिलेसम्म गर्ने भन्ने कुरा एउटा त मेरो आफ्नै समुदायकाले पनि बुझ्नुपर्छ। त्यो कुरामा कति दिन सन्तुष्टि, कुनै दिन थियो एकजना एसएलसी पास गरेको दलितको छोरो वा छोरी खोज्न पनि गाह्रो हुन्थ्यो, अब त्यसो होइन, अहिले राम्रो अध्ययन गरेका छन् तर काम पाउँदैनन्, काम पाउनुको पछाडि पावर पुग्दैन। त्यो कारणले गर्दा मलाई लाग्छ यी सबै कुराहरूलाई म्यानेज गर्न नेकपा एमाले त यथाशीघ्र गर्छ, 2 मात्रै मिटिङ भएको छ। हिजो पनि नेकपा एमाले भूमि सुधारका काममा आफ्नो गाउँ आफै बनाऊ भन्ने, वृद्ध भत्ता जस्ता कुराहरू लिएर समाजबीच सामाजिक रूपमा एकदम मन छोएको छ। मलाई लाग्छ जातीय रूपमा पनि विभिन्न संघर्षका कुराहरू गरेर अगाडि बढेको छ। अब पनि आगामी दिनमा पार्टीले विशेष प्याकेजका कार्यक्रम लगेर दलित समुदायका घर दैलोमा पुग्न हामी पनि त्यसमा भएका कारणले गर्दा अझै बढी कडा का साथ कार्यान्वयन गर्नुपर्छ भन्नतिर पनि लाग्छ।
तपाईँ पनि यसै गरी
आफ्नो जीवनको भोकाई, सफलताको कथा वा आफूले गरेका सङ्घर्षका बारेमा आफ्ना भनाइहरू राख्न चाहनुहुन्छ भने हामीलाई 0995211615 मोबाइल नम्बर 9848726149 फोन गरेर आफ्नो नाम टिपाउन सक्नुहुन्छ। हुन्छ त, आजको लागि रेडियो कार्यक्रम नालीबेलीबाट प्राविधिक मित्र कमल चौधरीसँगै म कार्यक्रम प्रस्तोता सुरेन्द्र पालपाली पनि बिदा हुन्छु। हस्त, नमस्कार।